रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले 7 वर्षपछि अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिनुपर्ने नेकपा सचिवालयको निर्णय। आज थप 176 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किए। नेपालमा संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 1578। लकडाउन खुकुलो हुन थालेकाले नेपाली कंग्रेसको 14 महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर काम अघि बढ़ाउनु पर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। र विश्वभर कोरोना संक्रमित 87,90,000 मध्ये आधा भन्दा बढ़ी 46,53,000 कोरोना मुक्त। समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले 7 वर्षपछि अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिनुपर्ने निर्णय गरेको छ। नेकपा सचिवालयको आज बसेको बैठकले नागरिकता विधेयकमा नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई 7 वर्षपछि विदेशी नागरिकता तथा अन्य कागजात परित्याग गर्ने प्रक्रिया अघि बढ़ाएको अवस्थामा नागरिकता दिने व्यवस्था गर्न उपयुक्त हुने निर्णय गरेको नेकपाका नेता नारायण काजी श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो।
नेपाली पुरुष नागरिकसँग विवाह गरेको विदेशी महिलाको हकमा विवाह गरिसकेपछि 7 वर्षसम्म नेपालमा बसेको हुनुपर्ने र विदेशको कुनै पनि नागरिकता वा सो सरको कागजात लिएको भए सो त्याग गर्ने प्रक्रिया चलाएको पुष्टि हुने कागज पेश गरिसकेपछि नागरिकता लिन सक्ने चाहिँ प्रावधान गर्नु उपयुक्त हुन्छ भनेर हाम्रो पार्टीले निष्कर्ष निकालेको। नागरिकताकै विषयमा कुराकानी गर्दाखेरि त्यसभन्दा अगाडि एकपटक नेपालमा जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानको हकमा नागरिकता दिने प्रावधानलाई स्पष्ट व्यवस्था गर्नुपर्ने कुरामा त्यो गर्नको लागि अगाडि बढ्नको लागि आवश्यक व्यवस्था गर्ने भनिएको छ।
विदेशी महिलाहरूलाई उक्त अवधिमा राजनैतिक बाहेक सबै अधिकार प्राप्त हुने गरी आवासीय अनुमति प्रदान गर्ने व्यवस्था पनि राखिने भएको छ। त्यसै गरी बैठकमा नेपालको संविधानले आमाका नामबाट पनि नागरिकता दिने व्यवस्था गरेको भए पनि त्यो व्यवस्था कार्यान्वयन गर्न कठिनाई भएको विषयलाई ध्यानमा राखी आगामी ऐनको संशोधनका क्रममा त्यो व्यवस्थालाई सहज बनाउने गरी प्रष्ट पार्नुपर्ने निष्कर्ष निकालेको नेता श्रेष्ठले जानकारी दिनुभयो। नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा 2 वर्षदेखि विचाराधीन रहेको छ। अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अंगीकृत बारे सहमति जुट्न सकेको छैन। आज थप 176 जना कोरोना भाइरसको संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हालसम्म संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 1578 पुगेको बताउनुभयो। आज विभिन्न आइसोलेशन सेन्टरबाट 158 जना पुरूष र 18 जना महिला संक्रमण मुक्त भएका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। नेपालमा हालसम्म 141 जना महिला र 1437 जना पुरूष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। यसै गरी आज थप 331 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 8605 पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 282 जना पुरूष र 49 जना महिलामा संक्रमण पुष्टि भएको छ। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज डोटीका 61, पाल्पाका 33, नवलपरासी पूर्वका 32, महोत्तरीका 24, तनहुका 23, बागलुङका 20, बैतडी र गुल्मीका 18, बाँकेका 14, डडेलधुराका 12, सर्लाहीका 9, मोरङ धादिङ प्युठानका 8, रौतहट भक्तपुर र बर्दियाका 7, 12 र दाङका 4, कैलाली र रामेछापका 3, सुनसरीका 2, झापा नवलपरासी पश्चिम रूकुम पश्चिम काठमाण्डौ रूपन्देही स्याङ्जाका 1-1 जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म 74 जिल्लाका 7849 जना पुरूष र 756 जना महिलामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 7416 वटा पीसीआर तथा 4426 वटा आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 1,2245 जना रहेका छन् भने विभिन्न आइसोलेशन स्थलहरूमा 7005 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। रोजगारी लगायत विभिन्न उद्देश्यले विदेशिएका नेपालीहरू स्वदेश फर्कने क्रम बढ़ेसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ़दै गएको छ। अहिलेको जस्तै संक्रमण दर कायम रहने हो भने आगामी एक महिनाभित्रै संक्रमितलाई अस्पतालमा राख्न सम्भव नहुने विज्ञहरूले आकलन गरेका छन्। संवाददाता केशव ढुंगानाको रिपोर्ट।
सरकारले जनजीवन सहज बनाउने उद्देश्यले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपछि मानिसहरूको आवागमन पनि बढ्दै गएको र विदेशबाट फर्कनेको संख्या पनि बढ्दै गएको हुनाले आगामी दिनमा संक्रमितको संख्या अझै बढ्ने विज्ञहरूले अनुमान गरेका छन्। विदेशबाट फर्कने व्यक्तिलाई राख्न बनाइएका क्वारेन्टाइन व्यवस्थित गर्न र समयमै परीक्षण गर्न नसक्दा संक्रमितको संख्या अझै बढ्दै जाने बताउनुहुन्छ जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डे।
भारतबाट नेपाल आउने संख्या पनि दैनिक 5,000-10,000 गरी आइरहेको छ। सबैलाई टेस्ट गर्नलाई पनि हाम्रो स्रोत साधनले भ्याउँदैन। क्वारेन्टाइनमा राख्नको लागि पनि यथेष्ट मात्रामा क्वारेन्टाइनको निर्माण पनि भएको छैन। त्यसले गर्दाखेरि संक्रमितहरूको संख्या बढ्ने अनुमान छ।
स्थानीय समुदायमा संक्रमण फैलिएको नभएर विदेशबाट फर्कनेको संख्या बढ्दै गएका कारण संक्रमितको संख्या बढेको हो। बितेका केही दिन यता देखिएको संक्रमणको दरलाई नियन्त्रण गर्न नसक्ने हो भने अहिले 9,000 हाराहारीमा रहेको संक्रमितको संख्या बढेर असारको अन्तिमसम्ममा 30,000-50,000 पुग्न सक्ने अनुमान विज्ञहरूले गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की,
कति संक्रमित बढ्न सक्छन् होला यही ढङ्गले बढ्यो भनेर भन्ने कुराहरूको मोडलिङहरू विभिन्न वैज्ञानिकहरूले एपिडेमियोलोजिस्टहरूले गरिराखेका छन्। असारको अन्तिमसम्ममा 40,000 पुग्छन् भन्ने एउटा मोडलिङ हो। अब अर्को मोडलिङले चाहिँ 32-35,000 मात्रै पुग्छ भन्ने छ। अब त्योभन्दा अर्को मोडलिङले चाहिँ त्योभन्दा पनि बढी संख्या जान्छ भन्ने, यही चाहिँ मिल्छ भन्ने छैन। संख्या धेरै देखिए पनि यसलाई हामीले अहिले पनि नियन्त्रणै गर्न सक्छौँ भन्ने कुराहरूमा हाम्रो विश्वास छ।
सरकारले अहिले समुदायमा संक्रमण फैलन नदिन नै ध्यान केन्द्रित गरिरहेको र संक्रमितको संख्या बढ्दै जाँदा उपचार व्यवस्थापन तथा परीक्षणको नीति पनि परिवर्तन गर्दै लैजाने तयारी गरिरहेको छ। संक्रमितको संख्या बढ्दै जाँदा लक्षण नदेखिएका व्यक्तिलाई राख्न अस्पताल बाहिर नै आइसोलेसन सेन्टरहरू निर्माण गर्ने, गम्भीर प्रकृतिका बिरामीहरूलाई मात्रै अस्पतालमा भर्ना गर्ने सरकारको तयारी छ। फेरि एकपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर कार्की,
लक्षण नभएका अथवा सामान्य लक्षण भएका व्यक्तिहरूलाई आइसोलेसनमा राख्ने, अस्पतालभन्दा बाहिर राख्ने, यदि कुनै लक्षणहरू देखिन थाल्यो भने त्यहाँबाट तुरन्तै अस्पताल लान सक्ने ठाउँमा एम्बुलेन्स र स्वास्थ्य कर्मीहरू सहितको व्यवस्था गरेर राख्ने र अस्पतालमा अहिले भइरहेका पीडहरूलाई लक्षण चिन्ह भएका अस्पताल भर्ना गर्नुपर्ने मान्छेहरूलाई मात्रै राख्ने त्यो व्यवस्था गरिरहेछौँ।
संक्रमितको संख्या बढ्दै जाँदा गम्भीर खालका बिरामीको संख्या पनि बढ्दै जाने हुनाले सरकारले अस्पतालको क्षमता विस्तार तथा भेन्टिलेटर लगायतका उपकरण थप गर्ने तयारी पनि गरिरहेको छ। पुनः एकपटक मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर कार्की,
आइसीयूको लागि चाहिने खालको बेडहरूको व्यवस्थाहरू हामीसँग छ, सरकारसँग पनि छ, गैर सरकारी अस्पतालहरू निजी अस्पतालहरूमा पनि छन्। भेन्टिलेटरहरूको संख्या पनि हामीले बढाइराखेका छौँ। भेन्टिलेटरमा अथवा आइसीयूमा जाने संख्या भनेको चाहिँ अत्यन्तै न्यून हुने रहेछ। संसारभरिको प्र्याक्टिसमा यो क्रिटिकल भेन्टिलेटरहरू भन्दा अक्सिजनको व्यवस्थाहरू गर्ने र अहिले नयाँ नयाँ ट्रायलहरू भइरहेछ, नयाँ खालको गाइडलाइनहरू आइरहेछ, त्यही अनुसारको तयारी चाहिँ हामीले गरिरहेछौँ।
लकडाउनको शुरूआतमा गाउँ फर्किएका व्यक्तिहरू लकडाउन खुकुलो भएसँगै पुनः सहर फर्कने क्रम समेत बढ्दै गएको छ। यो क्रम नरोकिने हो भने सरकारको एकल प्रयासले मात्रै संक्रमण नियन्त्रण गर्न सम्भव छैन। त्यसैले समुदायमा संक्रमण फैलन नदिन आम नागरिकको तहबाट समेत आवश्यक सचेतता अपनाउनु जरुरी देखिन्छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
वाउ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटिसीको 4G प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कोरोना भाइरसको जोखिम बढ़ेपछि कैलालीको अत्तरिया बजारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन्। गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्ण रूपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो। बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ। जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रिया मार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डाक्टर नितेश कनोडियाले जानकारी दिनुभयो। उहाँका अनुसार कृष्णनगर कपिलवस्तुकी 27 वर्षीय संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो। अहिले आमा र नवजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ। लकडाउन खुकुलो भएसँगै पर्सा जिल्लाका सरकारी कार्यालयहरू फेरि सञ्चालनमा आएका छन्। पर्साका सरकारी कार्यालयहरूमा उच्च स्वास्थ्य सतर्कताका साथ काम शुरू भएपछि सेवाग्राहीहरूले राहत महसुस गरेका छन्। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
झण्डै 3 महिनादेखि बन्द भएका सरकारी कार्यालयहरू अहिले उच्च स्वास्थ्य सतर्कताका साथ सञ्चालनमा आएका छन्। लकडाउन खुलेको नभई खोकुलो मात्र गरिएको र सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अप्नाएर काम गर्न स्थानीय प्रशासनले निर्देशन दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललित कुमार बस्नेतले बताउनुभयो।
आम जनताको व्यवसायहरूको जो माग थियो त्यो माग अनुसारले केही शर्तहरू तोकेर कार्यालयहरू सञ्चालन गर्नेदेखि लिएर विभिन्न व्यवसायहरूलाई चाहिँ खुला गरेको हो। सरकारी कार्यालयको हकमा हामीले जोखिम चाहिँ नफैलिने गरी स्वास्थ्य सुरक्षा सम्बन्धी आधारभूत मापदण्डहरू पालना गरेर सेवा प्रवाह गर्ने किसिमले भनेका छौं।
जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीहरू लामो समयदेखि रोकिएको काम हुँदा खुशी व्यक्त गरेका छन्।
सामाजिक दूरीमा बसेर मान्छेहरू सेवाग्राहीहरूले काम गराएको धेरै राम्रो लाग्यो।
रोकिरहेको कामहरू फेरिदेखि सुचारू भएको हुनाले खुशी नै लागेको छ।
3 महिनादेखि जारी लकडाउनले सेवाग्राही प्रभावित भएको र असार 1 गते देखि सरकारको निर्देशन बमोजिम काम भइरहेको यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र वितरण कार्यालय वीरगंजका प्रमुख सुशील कुमार शाहले बताउनुभयो।
असार 1 गतेदेखि अफिस चलाइरहेछौ 2 सिफ्टमा। संघीय मामलाका समान पठन मन्त्रालयले एउटा चाहिँ गाइडलाइन बनाएको छ सेवाग्राहीको लागि, कार्यालय कर्मचारीहरूको लागि। त्यो गाइडलाइन अनुसार हामी चाहिँ अब फ्रन्टलाइनमा बस्ने मान्छेहरूलाई हामी पिपी दिएका छौँ।
लाइसेन्स शाखामा सामाजिक दूरी कायम गरी भइरहेको काम प्रति सेवाग्राही सन्तुष्ट छन्।
करहरू बुझिरहेछ, लाइसेन्स रिन्यूअल भइरहेछ, चैतदेखि गर्न नसकेको काम आज हुँदा र जुन तरिकाले यहाँ काम भइरहेछ त्यो वातावरण देख्दा धेरै सहज र सजिलो लागेको छ।
अर्को भीड़भाड हुने मालपोत कार्यालय पर्सामा लकडाउन खोकुलो बनाएपछि भीड कन्ट्रोल गर्दै मन्त्रालयको निर्देशन अनुरूप काम भइरहेको पर्सा मालपोतका प्रमुख सुमन कुमार झाले बताउनुभयो।
मन्त्रालयबाट जुन निर्देशिका जारी भएको छ त्यसैलाई फलो गर्दै हामीले व्यवस्थित रूपमा भीड कन्ट्रोल गर्दै सेनिटाइजरदेखि लिएर सबै व्यवस्थापन गर्दै
मालपोतमा आएका सेवाग्राहीले कर्मचारी र सेवाग्राहीको सम्बन्ध राम्रो रहेको र काम छिटो छरितो भएको प्रतिक्रिया दिएका छन्।
काम पहिले भन्दा छिटै नै भइरहेछ, मास्क लगाएर 1 फिटको दूरी बनाएर काम भइरहेछ। यहाँ
यस्तो तरिकाले काम भयो भने सेवाग्राहीहरूको पनि समस्या कर्मचारीले पनि बुझ्नु पर्यो।
प्रदेश नम्बर 2 कोरोना संक्रमण बढ्दै गएको बेला जोखिम पनि उत्तिकै छ। उच्च स्वास्थ्य सतर्कता अपनाउँदै अब सबै आफ्नो काममा फर्कनु पर्दछ। बढ्दो जोखिमसँगै उच्च सतर्कता अहिलेको अनिवार्य शर्त हो। रेडियो नेपालका लागि ध्रुव अधिकारी वीरगंज।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यही असार 15 भित्र प्रतिदिन कम्तीमा 10,000 संख्यामा कोरोना भाइरसको परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरिने बताउनु भएको छ। आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्री ढकालले संक्रमितको संख्या क्रमशः बढ़ेकाले विज्ञहरूको परामर्शमा होम आइसोलेशनका लागि मन्त्री परिषदबाट स्वीकृत गराई मार्गदर्शन जारी गर्ने तयारी भइरहेको जानकारी दिनुहुँदै कोरोना महामारीलाई जित्न युद्धकै शैलीमा समन्वयात्मक रूपमा काम भइरहेको बताउनुभयो। उहाँले स्वास्थ्य सामग्री खरिद प्रक्रिया नियम कानून अनुसार नै भएकाले कुनै अनियमितता नभएको स्पष्ट पार्नुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको 14 महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले आगामी महाधिवेशनबाट पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले गाउँको विकास उन्नति जनतालाई रोजगारी प्रदान गर्न आमदानीको बाटो पैल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिमको विकास अपेक्षाकृत हुन नसकेको बताउनुभयो। प्रदेश नम्बर दुई सरकारले आर्थिक वर्ष 2077-78 का लागि पेश गरेको बजेटमाथि आजदेखि प्रदेशसभा बैठकमा छलफल शुरू भएको छ। असार एक गते प्रदेशसभा बैठकमा प्रस्तुत बजेटमाथिको आजको छलफलमा विभिन्न दलका प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राख्नुभयो। प्रदेश नम्बर दुई सरकारले 33,56,09,89,000 आय व्यय बजेट प्रस्तुत गरेको छ। छिमेकी देश चीनसँग जोड़िएको हुम्लाको उत्तरी नामखा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपी स्थापना गरिएको छ। डीआईजी इन्जिनियर प्रताप बाबु श्रेष्ठ र प्रमुख जिल्लाधिकारी चिरञ्जीवी गिरीको उपस्थितिमा सीमानाका हिल्सामा 25 सशस्त्र प्रहरी रहने गरी बीओपी स्थापना गरिएको हुम्ला स्थित सशस्त्र प्रहरी बलका प्रमुख मोहन विष्टले जानकारी दिनुभयो। सशस्त्रको 44 नम्बर गुल्मका प्रहरी नायब परीक्षक विष्टको नेतृत्वमा 10 जनाको टोली हिउँले ढाकिएको 4,000 मीटर अग्लो नारा लेक छिचोलेर गत जेठमा हिल्सा पुगेको थियो। टोलीले घर भाड़ामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज बीओपी स्थापना गरिएको हो। यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो। मोरङको रतुवामाई नगरपालिका वडा नम्बर दुई डोरिया स्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बीओपी स्थापना गरिएको छ। आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बराह वाहिनीका वाहिनीपति नागेन्द्र बहादुर थापा र रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले बीओपीको शुभारम्भ गर्नुभयो। बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा 35 जना सशस्त्र प्रहरी रहेका छन्। यो सँगै मोरङ जिल्लामा 63 किलोमिटर सीमा नाकामा 7 सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट सञ्चालनमा आएका छन्। गुल्मीको धुरकोट गाउँपालिका तीन हाडहाडेमा पहिरोले जीप पुरिदा एकजनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। आज दिउँसो पहिरोले जीप पुर्दा धुरकोट गाउँपालिका तीनका 19 वर्षका तुलसीराम काउछाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो। दुर्घटनामा सो स्थानका जीप चालक 21 वर्षका प्रदीप पुनको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई उपचारका लागि अर्काखाँची अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ। यसैगरी रातिदेखिको अविरल वर्षाले गुल्मीका 70% ग्रामीण सड़कहरू अवरूद्ध भएका छन्। मुकाम तमघास नजिकैका 6 घर परिवार पहिरोका कारण विस्थापित भएका छन्। जुम्लामा करिब 90% धान रोपाई सकिएको छ। सिन्जा 500, दानुअ 14-20 र 80 दराखोलाका रोपाई हुने क्षेत्रमा कालीमार्सी, लेकाली 1 र 3 तथा चन्दननाथ 1 र 3 जातको धान रोपाई भएको छ। कालीमार्सी त्यहाँको रैथाने धान हो भने अरू सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालक राम देवकोटाका अनुसार यस वर्ष जिल्लामा 2,750 हेक्टर जमीनमा धान रोपिएको अनुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका कारण कुल 87,95,000 भन्दा बढ़ी मानिस कोरोना संक्रमित भएका छन्, जसमध्ये 4,63,260 जनाले ज्यान गुमाएका छन्। कुल संक्रमित मध्ये हालसम्म आधीभन्दा बढ़ी 46,53,821 जना कोरोना मुक्त भइसकेको तथ्याङ्क छ। कोरोना भाइरसका कारण हालसम्म अमेरिका नराम्ररी प्रभावित भएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या करिब 23 लाख पुग्न लागेको छ भने 1,21,424 जनाको मृत्यु भइसकेको छ। अमेरिकापछि ब्राजिलमा कोरोनाका कारण हालसम्म धेरै मानिसको मृत्यु भएको छ। ब्राजिलमा कुल 1,38,568 जनामध्ये मृतकको संख्या करिब 50,000 पुग्न लागेको छ। छिमेकी मुलुक भारत पनि कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित भएको छ। भारतमा कोरोना संक्रमितको संख्या 3,96,874 पुगेको छ भने मृतकको संख्या 12,972 पुगेको छ। यसैगरी पाकिस्तानमा पनि कोरोना संक्रमितको संख्या बढ़दो रहेको बताइएको छ। पाकिस्तानमा कोरोना संक्रमितको संख्या 1,71,666 पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
शेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले हाल बन्द शेयर बजारको कारोबार खोल्ने सम्बन्धमा विभिन्न पहल भइरहेको जनाएको छ। कारोबार सहज रूपमा सञ्चालन हुने अवस्था हुन साथ बजार खोल्ने गरी आवश्यक तयारी भइरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिनुभयो। बोर्डले बजार खोल्ने सम्बन्धमा अर्थ मन्त्रालयका सम्बन्धित सरकारवाला पदाधिकारीहरू संघ र नेपाल राष्ट्र ब्याङ्क संघ समेत छलफल गरेको छ। बोर्डले राष्ट्र ब्याङ्कलाई पेमेन्ट कनेक्ट आईपीएसको लिमिट बढ़ाउन आग्रह गरेको, शेयर धितो राखी प्रवाह हुने गर्ने कर्जाको सीमा हालको 65% बढ़ाएर 75% पुर्याउन आग्रह गरेको पनि अध्यक्ष ढुंगनाले जानकारी दिनुभयो। मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको जेठ महिनामा 7.5 करोड़ रूपियाँ राशि असुली गरेको छ। पेट्रोलियम पदार्थ सहित नयाँ सवारी साधनको आयात तथा दैनिक आपूर्तिका सामानमा ठूलो परिणाममा गिरावट आएको बेला वीरगंज भन्सार कार्यालयले लकडाउनको समयमा 7.5 करोड़ रूपियाँ राशि असुली गरेको प्रमुख भन्सार प्रशासक ढुण्डीराज निरौलाले जानकारी दिनुभयो। वीरगंज भन्सारलाई अर्थ मन्त्रालय भन्सार विभागले चालू आर्थिक वर्षको जेठ महिनामा 16.88 करोड़ रूपियाँ राशि संकलन गर्ने लक्ष्य दिएको थियो। कोरोना संक्रमण रोकथाम गर्न जारी लकडाउनको प्रभाव राजस्व असुलीमा पर्दा वीरगंज भन्सारले तोकिएको लक्ष्यको 42% मात्र राजस्व संकलन गर्न सफल भएको निरौलाले उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षको जेठसम्ममा वीरगंज भन्सारले 1.72 खर्ब रूपियाँ राजस्व असुलीको लक्ष्य पाएकोमा जेठ मसान्तसम्म 1.11 खर्ब रूपियाँ राजस्व संकलन गरेको छ। वीरगंज भन्सारले गत आर्थिक वर्ष 11 महिनामा 1.35 करोड़ रूपियाँ राशि असुली गरेको थियो। यसै गरी देशको पूर्वी नाका मेची भन्सार कार्यालयले पछिल्लो 3 महिनामा लक्ष्यभन्दा धेरै कम राशि संकलन गरेको छ। लकडाउनको 3 महिनामा मेची भन्सार कार्यालयले 98 करोड़ रूपियाँ मात्र राशि संकलन भएको कार्यालयले जनाएको छ। मेची भन्सार कार्यालयले चैतमा 47 करोड़, वैशाखमा 7 करोड़ र जेठमा 44 करोड़ राशि संकलन गरेको हो। लकडाउनका कारण मेची भन्सार नाकाबाट आयात निर्यात ठप्प जस्तै रहेको छ। तनहुँमा तेजपात खेतीलाई पकेट क्षेत्रको रूपमा विस्तार गरिने भएको छ। गत वर्ष जिल्लामा जड़ीबुटी विकास कार्यक्रम र वन विभागको रकमबाट करिब 30 हेक्टर सरकारी जग्गामा तेजपातका बिरूवा लगाइएको थियो। गत वर्ष 20 लाख सहयोग गरी जिल्लाको शुक्ल गण्डकी कृषि पर्यटन सहकारी संस्थाले तेजपात प्रशोधन गर्ने मेसिन खरिद गरी ल्याएको र कृषकलाई तेजपातको बिरूवा वितरण गरी पकेट क्षेत्र बनाउन लागि डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिनुभयो।
जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगिता अन्तर्गत आज राति 9 खेल हुँदैछन्। सबै खेल नेपाली समय अनुसार अहिले केही बेर अगाडि शुरू भएका हुन्। च्याम्पियन बनिसकेको बायर्न म्युनिखले 8 स्थानको फ्रेइबर्गसँग प्रतिस्पर्धा गर्दैछ। बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड अर्को सिजनका लागि च्याम्पियन्स लीगमा छनौट भइसकेका छन्। आजको खेलमा लाइपजिगलाई अर्को सिजनका लागि च्याम्पियन्स लीगमा छनौट हुन डर्टमुन्ड विरूद्ध जितको आवश्यकता रहेको छ। यस्तै बायर लिभरकुसनले हेर्था बर्लिनको तथा बोरुसिया मन्चेन ग्लाडवाकले पाडेर ओनको रेलिगेशन जोनमा रहेको फोर्टुना डुसेलडर्फले अक्सबर्गको तथा वेडर ब्रेमनले मेन्जसँग प्रतिस्पर्धा गर्दैछ। यस्तै स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न 4 खेल हुँदैछन्। आज एटलेटिको मेड्रिडले रियल भायाडोलिडको सामना गर्दैछ। एटलेटिको मैदानमा हुने दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 1:45 शुरू हुनेछ। चौथो स्थानको एटलेटिकोले 49 अङ्क जोडेको छ। घरेलु मैदानमा जित निकाले सेभियालाई पछि पार्दै एटलेटिको तेस्रो स्थानमा उक्लनेछ। भायाडोलिड 33 अङ्क जोड्दै 15 स्थानमा रहेको छ। यस्तै प्रतियोगिता अन्तर्गत स्पानियोलले घरेलु मैदानमा लेभान्टेको सामना गर्दैछ। लालिगा अन्तर्गत नै एटलेटिक बिल्बाओले रियल बेटिससँग खेल्दा गेटाफे र इबर बीचमा आजै प्रतिस्पर्धा हुँदैछ।
अब मौसम। हाल प्रदेश नम्बर 1 देखि कर्णाली प्रदेशसम्म हल्कादेखि मध्यम र गण्डकी प्रदेश नम्बर 5 र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस र वर्षा 2.3 मिलिमिटर, काठमाण्डुको अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर, पोखराको अधिकतम 24.4 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 100.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 3.8 मिलिमिटर र दिपालको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 5 फुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले 7 वर्षपछि अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिनुपर्ने नेकपा सचिवालयको निर्णय। आज थप 176 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किए। नेपालमा संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 1578। लकडाउन खुकुलो हुन थालेकाले नेपाली कंग्रेसको 14 महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर काम अघि बढ़ाउनु पर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई र विश्वभर कोरोना संक्रमित 87,90,000 मध्ये आधा भन्दा बढ़ी 46,53,000 मानिस कोरोना मुक्त। हवस्त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।